तो इस मर्द मोमिन ने इससे डराया कि डरो उस दिन के अजाब से। मैं तो मुझे तो ये डर लगता है कि ऐसा अजाब ना हमारे पर भी आ जाए जैसा जैसा किस पे आया था, कौम नूह पे और आद पे और समूद पे, वल्लदीना मिन बादिहिम, और जो उनके बाद थे, कई कौमें गुजरी हैं उनके ऊपर कैसे कैसे अजाब आए हैं। कभी हमने भी इस तरह लोगों को बताया? देखिए, जब नसीहत करनी हो तो इस तरह से नसीहत करनी चाहिए। अब ये मर्द मोमिन आप देखें, इन्होंने कोई स्पीच तो नहीं तैयार की थी कि मैं तैयारी कर रहा हूँ और अभी मुझे वहां पे दर्स देना है और फिरौन के दरबार में तो मैं ऐसी कोई बातें करूं कि जिससे कोई असर हो और ऐसे हो। नहीं, कुछ भी नहीं। एक लम्हे की बात है कि उधर ये कत्ल की बात हुई और इधर ये खड़े हो गए और उन्होंने ये बात करनी शुरू कर दी। ये कौन सा इंसान कर सकता है जिसके अपने दिल में भी यही बातें। हम ये पहले सोच रहे थे, अच्छा हम लोगों को बताएं क्या, हमें तो समझ ही नहीं आती कि बताएं क्या। किसी को तबलीग भी करनी है तो यही नहीं समझ आती कि क्या तबलीग करें, उसके क्या पॉइंट्स होने चाहिए। तो यहां से देखें ना, ये पूरे कुरान में आपको ये दावा सिखाया गया, अपनों को करना हो, गैरों को करना हो, किसी को भी। देखो मुझे डर लगता है कि तुम्हारे ऊपर वैसा अजाब ना आ जाए जैसे ये पिछली कौमों पे आया। तुम भी वही काम कर रहे हो जो उन्होंने किए थे। वमल्लाहु युरीदु ज़ुल्मन लिल इबाद, और अल्लाह ताला नहीं इरादा रखता जुल्म का बंदों के लिए। अल्लाह ताला जुल्म नहीं करता बंदों पे। ये तो इन लोगों के ऊपर जो अजाब आए तो ये बात नहीं है कि अल्लाह ताला ने इनके ऊपर कोई जुल्म किया, बल्कि इनके अपने जराइम की वजह से इनके ऊपर ये अजाब आए। और आप देखिए, इससे पता चलता है कि इस जो मोमिन मर्द को ये पता था कि पिछली कौमें कौन कौन सी गुजरी है और जो हिस्ट्री का भी इल्म था। وَيَا قَوْمِ إِنِّي أَخَافُ عَلَيْكُمْ يَوْمَ التَّنَادِ, और ए मेरी कौम, मुझे डर लगता है उस दिन से तुम पर जो पुकारने का दिन है, जिस दिन लोग एक दूसरे को पुकारेंगे, एक दूसरे को आवाजें देंगे। और वो कौन सा दिन है? वो कयामत का दिन। यानी मुझे कयामत के दिन से भी डर लगता है कि तुम्हारे पर वो दिन आ जाएगा। और देखें, जो वाकई आखरत पर ईमान रखता है ना, तो वो लोगों को सबसे ज्यादा आखरत के अजाब से डराता है। दाई जो होता है ना, दाई, दावत देने वाला, वो लोगों की आखरत की फिक्र करता है। वो दुनिया की फिक्र कम करता है कि दुनिया का ये तुम्हें नुकसान हो जाएगा, ये हो जाएगा, वो ये नहीं करता। लेकिन पहले भी डराया तो अल्लाह के अजाब से, तो देखो अल्लाह का अजाब ना आ जाए, दुनिया में अल्लाह का अजाब ना आ जाए, और फिर आखरत से। अगर आप भी अपने बच्चों को नसीहत करना चाहें, घर वालों को, तो यही कहें कि मुझे तुम्हारी आखरत की फिक्र है। किसी दोस्त को नसीहत करें, किसी को भी ये कहें, कहीं तुम्हारी आखरत ना खराब हो जाए, मुझे ये फिक्र है। और असल खैर ख्वाह हमदर्द वही है जो इस दुनिया से ज्यादा किसी की आखरत के लिए भलाई सोचे, वहां की फिक्र करे। दुनिया का तो फायदा वक्ती फायदा है ना, और यहाँ का नुकसान हो भी गया तो वक्ती है, लेकिन आखरत के जो नुकसान है वो बहुत बड़ा नुकसान है। और खैर, दुनिया के फायदों के लिए, दुनिया के फायदे बताने के लिए तो बहुत सारे लोग काम कर रहे हैं, रफाही काम, सोशल वर्क भी कर रहे हैं, ऐसे बहुत सारे काम कर रहे हैं जिससे लोगों का दुनिया का फायदा होता है। इवन गैर मुस्लिम लोग भी कर रहे हैं, बल्कि बहुत ज्यादा कर रहे हैं, लेकिन आखरत के फायदे के लिए कम ही लोग फिकर करते हैं, परवाह करते हैं। क्योंकि सुनने वालों को भी ज्यादा यही शौक होता है कि हमारा दुनिया का फायदा हो जाए, और बताने वाले भी वैसे ही होते हैं कि बस दुनिया बन जाए। जो आखरत के बात को समझता है ना, उसको पता है कि वो कैसा दिन होगा, वो दिन जिसके बारे में यहाँ पे उस बंदा मोमिन ने कहा मुझे बहुत डर है कि उस दिन से जो चीखो पुकार का दिन होगा, एक दूसरे को पुकारने का दिन। जब कोई बहुत इमरजेंसी हो जाती है तो कहीं देखा है आपने कि कैसा कैसी केओस होती है, क्या हो रहा है वहां पे? किसी इमरजेंसी सिचुएशन, मसलन कहीं आग लग जाती है, क्या होता है? کسی کو کسی کا ہوش نہیں رہتا، ایک شور سمجھ جاتا ہے، چیخو پکار، بھاگو دوڑو، یہ کرو ادھر ادھر. اسی طرح قیامت کے ہنگامے کا دن ہے. قیامت کا دن بھی وہ دن ہے کہ جب سور پھونکا جائے گا، جس کے بارے میں یہ بھی کہا جاتا ہے کہ یہ نفخہ اولی کی بات ہے، جو پہلا سور ہوگا نا، جب وہ پھونکا جائے گا، زمین پھٹنے لگے گی، تو لوگ اس طرح دیوانہ وار بھاگیں گے، جس کو جدھر کا راستہ ملے گا، اور ایک چیخو پکار، ایک شور، ایک ایمرجنسی کی کیفیت ہوگی. لوگ چاہیں گے کہ ہم بھاگ نکلیں کہیں، لیکن بھاگنے کا بھی کوئی راستہ نہیں ہوگا، ہر طرف فرشتوں کا پیرا ہوگا. تو یہ یوم تناد ہے. اسی طرح قیامت کے دن کو اس لیے بھی یوم تناد کہا گیا ہے کہ اس دن ہر ایک دوسرے کو پکارے گا. جیسے میں نے آپ کو بتایا تھا کہ ترازو کے پاس، میزان کے پاس جب عمل تولے جائیں گے، تو وہاں پہ بھی فرشتہ پکارے گا، جس کی نیکیاں بڑھ گئی ہیں اور گناہ کم ہو گئے ہیں، وہ آج کامیاب ہو گیا، فلاں بن فلاں کا بیٹا، فلاں بن فلاں، یعنی فلاں فلاں کا بیٹا، وہ آج کامیاب ہو گیا، اس کے بعد نہیں کبھی ناکام ہوا. پکار ہوگی نا، ایک اعلان ہوگا، اور یہ بندہ، اس کی نیکیاں گھٹ گئی ہیں، اس کے گناہ بڑھ گئے ہیں، آج یہ بد نصیب ہے، تباہ ہو گیا. تو یوم تناد ہے. پھر آپ یہ دیکھیں کہ اس لیے بھی کہ جنتی جنتیوں کو اور جہنمی جہنمیوں کو پکاریں گے. اور یہ بھی ہم نے سورہ اعراف میں پڑھا تھا کہ جنتی جہنمیوں کو پکاریں گے، کہیں گے کہ جو ہم نے اپنے رب سے وعدہ کیا تھا وہ ہم نے تو سچ پا لیا، تم بتاؤ تم سے تمہارے رب نے جو وعدہ کیا تھا وہ سچا پایا؟ وہ جواب دیں گے ہاں ہم نے بھی سچ پایا. اسی طرح جہنمی بھی جنتیوں کو پکاریں گے کہ ہمیں تھوڑا سا پانی ہی دے دو، ہمارے پر تھوڑا سا پانی ہی ڈال دو، جو اللہ نے تمہیں رزق دیا اس میں سے کچھ ہمیں دے دو. تو وہ ان کو کہیں گے کہ یہاں جنت کے کھانے پینے کو اللہ تعالیٰ نے کہے تو جہنمیوں پہ، کافروں پہ حرام کر دیا. تو یہ اس دن پکار کے دن ہوں گے، ہر طرف چیخو پکار ہوگا، ہر طرف پکارنا ہوگا، اس لیے بھی اس کو یوم التناد کہا گیا. پھر دیکھیں ایک حدیث میں بھی آتا ہے، جو سور کے بارے میں حدیث ہے، کہ جب زمین میں زلزلہ آئے گا اور زمین پھٹ جائے گی، تو لوگ مارے گھبراہٹ کے ادھر ادھر پریشان حواس بھاگنے لگیں گے اور ایک دوسرے کو آوازیں دیں گے. اور جب جہنم لائی جائے گی اور لوگ اس کو دیکھ کر ڈر کے بھاگیں گے، تو فرشتے ان کو میدان حشر کی طرف واپس لائیں گے. یہ چیخو پکار کا دن اور بھاگنے کا بھی اس کا معنی کیا گیا، کیونکہ اگر ہم اس کو اس طرح سے پڑھیں، نیت یوم التنادی کے معنی ایک تفسیر میں بھاگنے کا بھی کیا گیا، اور آگے بھی دیکھیں نا جو یہ لفظ آتا ہے نا، تو اللون مدبرین، کہ وہ منہ پھیر کے بھاگ رہے ہوں گے، تو اسے بھی پتا چلتا ہے. تو وہ دن اتنا مشکل دن ہوگا کہ ہر ایک کیوں، چونکہ اس کو اپنی اپنی پڑی ہوگی، تو جدھر جس کا منہ اٹھے گا اس طرف کو بھاگنے لگے گا. تو کافر تو پیٹ پھیر کے بھاگیں گے قیامت کے دن، اور ایک دوسرے کو پکاریں بھی لگ رہی ہوں گی. ہم سورہ رحمان میں بھی دیکھتے ہیں نا، یا معاشر الجن والانس ان استطعتم ان تنفذوا فاطر السماوات والارض فانفذوا لا تنفذون الا سلطان الا بسلطان. تو یہ بھی کہ اس دن بھاگیں گے جن اور انسان، اگر تم زمین اور آسمان کے کناروں سے بھاگ سکتے ہو، بھاگنے کی طاقت رکھتے ہو، نکل بھاگو، لے تمہارے بس میں نہیں ہے، یہ لوگ پیٹ پھیر کے بھاگیں گے. تو یوم تولون مدبرین ما لکم من اللہ من عاصم، تو پھر اس دن تمہارے لیے اللہ کے سوا، اللہ سے کوئی بچانے والا نہیں ہوگا. جب اللہ پکڑ لے کسی کو تو پھر کون بچا سکتا ہے؟ تو بھاگنے کی کوئی جگہ نہیں ہوگی، کہہ دیا جائے گا آج ٹھہرنے کی جگہ یہی ہے، کوئی نہیں بچے گا جو کوئی بھاگ کے جا کے چھپ جائے. وَمَنْ يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِنْ هَادٍ، تو جس کو اللہ بھٹکا دے تو اس کو کوئی ہدایت نہیں دے سکتا، جس کے دل پہ اللہ ہی مہر لگا دے، اللہ تعالیٰ کی طرف سے ہی جس کو ہدایت کے راستے جس کے لیے بند ہو جائیں، اور ہدایت کے راستے کس کے لیے بند ہوتے ہیں؟ جو ہدایت نہیں چاہتا، جو گمراہ رہنا چاہتا ہے، جو متکبر ہوتا ہے، یار جس طرح کی خصوصیات یہاں پہ بتائی ہیں، جن میں یہ خصوصیات ہوتی ہیں، پھر اللہ تعالیٰ ان کے لیے ہدایت کے راستے بند کر دیتا ہے۔ تو بندہ مومن نے دیکھو کیسے دنیا کے عذاب سے بھی ڈرایا اور آخرت کے دن کے عذاب سے بھی ڈرایا کہ اس دن تم کیا کرو گے، مجھے تو یہ ڈر لگتا ہے جب تمہیں وہاں پہ جس دن چیخو پکار ہوگی اس دن کی مصیبت سے تمہیں کون بچائے گا، تمہیں اس دن اللہ سے کون بچائے گا۔ اب اس میں انڈائریکٹلی یہ کہنے کا بھی معنی ہے کہ آج فرعون سے تو تم ڈر رہے ہو، آج اس کے عذاب سے، اس کے عذاب سے، اس کی سزاؤں سے اتنا تم ڈرنے لگے ہوئے ہو کہ حق کا ساتھ نہیں دیتے، لیکن یہ بتاؤ اللہ سے کون بچائے گا؟ اگر واقعی دنیا کی مصیبتوں کے اوپر جب ہم حق بات کو دبا لیتے ہیں، یہ سوچ کے کہ اگر ہم نے حق بات کی تو فلاں پکڑ لے گا، فلاں کر لے گا، تو جس دن اللہ نے پکڑنا ہے، جو قیامت کا دن ہے، اس دن پھر کون بچائے گا؟ وَلَقَدْ جَاءَكُمْ يُوسُفُ مِنْ قَبْلُ، اس سے پہلے تمہارے پاس یوسف علیہ السلام بھی آئے تھے، بالبینات، ساتھ روشن دلائل کے۔ ان کے پاس کیا روشن دلائل تھے؟ ان کے پاس تو کوئی معجزے نہیں تھے، لیکن جو ان کی تدبیر تھی، جو ان کی پلاننگ تھی، جو ان کا علم تھا، جو ان کا اخلاق تھا، جو ان کا کردار تھا، وہ سب ایک روشن دلائل ہی تھے نا، جن سے پہچانا جا سکتا تھا کہ اللہ کے نبی ہیں۔ فما زلتم فی شک کے مما جاءکم بھی، لیکن تمہارا کیا حال تھا؟ تم سارا وقت شک میں ہی پڑے رہے۔ شک کس بات کا؟ کہ ان پہ ایمان لائیں یا نہیں لائیں۔ کھل کے تو ان کی مخالفت کوئی بھی نہیں کر سکا تھا، اس لیے کیونکہ یوسف علیہ السلام جو تھے، آپ کو پتا ہے نا، وہ ایک بڑی پوزیشن پہ بھی تھے۔ یہ یوسف علیہ السلام ان میں کیسے آ گئے؟ اصل میں آپ کو یاد ہوگا، ہم نے سورہ یوسف میں بھی پڑھا تھا، یوسف علیہ السلام جب مصر میں آئے تھے اور پھر ان کو بڑے عہدے پہ فائز کیا گیا تھا، یہ تقریباً اس فرعون سے 400 ایئرس پہلے کی بات تھی جب یوسف علیہ السلام آئے تھے۔ اور آپ کو معلوم ہے کہ پھر یوسف علیہ السلام کے پاس ان کے والد بھی آئے اور بھائی بھی آئے تھے، یہ 12 بھائی تھے، سب کو یاد ہے نا، سورہ یوسف میں پڑھ چکے ہیں، یہ 12 بھائی تھے۔ تو یوسف علیہ السلام نے پھر اپنے بھائیوں کو بھی یہاں پہ بلا لیا اور پھر ایک جگہ پہ ان کو آباد کر دیا مصر میں ہی۔ اب یہ اس وقت تقریباً 70-80 کے قریب لوگ تھے، یہ بھائی اور ان کے خاندان جو تھے، بڑا خاندان تھا، 12 تقریباً بیٹے ہونا تو ایک بڑی فیملی تھی۔ اور 400 سال بعد اس وقت یہی بنی اسرائیل کہلائے ہیں، ٹھیک ہے، کیونکہ اسرائیل کون ہے؟ یعقوب علیہ السلام کا لقب ہے اسرائیل، اسرا مانا کیا؟ بندہ، ایل اللہ کا بندہ۔ تو یہ بنی اسرائیل یعنی ان کی پشت سے جو یہ نسل آئی ہے، یہ بنی اسرائیل کہلائی۔ جب پھر یہ مصر چھوڑ کے گئے تھے، جب فرعون غرق ہوا تھا، 600,000 تھے، تو یہ وہاں پہ پھر یہ وہیں پہ رہے مصر میں ہی، پھر اس کے بعد انہوں نے وہیں پہ ان کی نسلیں آباد ہوئی، اور پھر آہستہ آہستہ ان کے اوپر جو زوال آیا تو یہ ان کی حالت ہو گئی۔ یوسف علیہ السلام کے زمانے میں تو بڑے اچھے حال میں تھے، کیونکہ ظاہر ہے یوسف علیہ السلام بڑی پوزیشن پہ تھے۔ اس کے بعد جب یہ فرعون لوگ آئے اور انہوں نے پھر جو ان کے اوپر ظلم شروع کیا اور ان کو غلام بنا لیا، تو اب ان کی 400 سال بعد یہ حالت تھی، تو کہاں سے چلے تھے اور دیکھے کدھر پہنچ گئے۔ تو وہ کہتے ہیں کہ تمہارے پاس تو یوسف بھی آئے تھے اور وہ بھی روشن دلائل لے کر آئے تھے، لیکن تم مسلسل شک میں پڑے، کیونکہ یوسف علیہ السلام ان کو منع کرتے تھے ان کی ان حرکتوں سے اور غلط باتوں سے۔ ان کے پاس آئے کا مطلب کیا؟ جا کم تمہارے پاس، ان کے پاس تو نہیں آئے نا، مگر مطلب یہ ہے کہ تمہارے آبا و اجداد کے پاس آئے، یعنی تمہارے میں ہی آئے، لیکن پھر بھی تم نے ان کو نہیں مانا، شک میں ہی رہے، پتہ نہیں مانے نہیں مانے، کیا کریں، نہ تو کھل کے مانا اور نہ ہی کھل کے مخالفت کی، شک میں، بین جس کو کہتے ہیں، درمیان میں، جس کو آج بھی کہتے ہیں نا ڈپلومیسی، आज भी कई लोग यही करते हैं ना, ना मानने वालों में तो ना मानने वालों में बीच बीच में लटके रहते हैं, शक में पड़े रहते हैं, पता नहीं सही है नहीं है, करें ना करें। ऐसे लोगों का कभी अमल नहीं बदलता, वो सारी जिंदगी शक में ही रहते हैं। अमल उसी का बदलता है जिसको यकीन होता है, यकीन जरूरी है अमल के लिए, और ये शक में पड़े रहे हत्ता इदा हलका, यहां तक कि वो फौत हो गए यूसुफ अलैहि सलाम। अब देखें ये लफ्ज एक नबी के लिए बोला गया हलका, हम तो यही आज मानने को तैयार नहीं होते ना कि कोई नबी फौत भी हो सकता है, उनको मौत भी आ सकती है, हम तो कहते हैं नबी तो जिंदा ही है, सब जिंदा है हमारे नजदीक, तो फिर अल्लाह ताला ने ये अल्फाज क्यों बोले एक पैगंबर के लिए, हत्ता इदा हलका, यहां तक कि जब वो फौत हो गए, कुल तुम कहा तुमने लन यबअथ अल्लाहु मिन बादिहि रसूला, अल्लाह इसके बाद तो कोई रसूल भेजेगा ही नहीं। क्या मतलब इसका कि वो ही एक रसूल आए थे, जैसे वो थे वैसा तो कोई हो ही नहीं सकता, बस वही वही थे और अब हमने उनको नहीं माना तो अब कहां वैसे कोई रसूल आएगा। यानी उनकी जिंदगी में तो शक में पड़े रहे, उनकी जिंदगी में तो उनको माना नहीं, फिर जब वो दुनिया से चले गए तो अब उनके बड़ी तारीफों के पुल बांध रहे, किससे बयान कर रहे, बस वैसा तो कोई हो ही नहीं सकता, ये तो क्या फायदा। वही वाली बात है ना जो आज हम करते हैं कि जब कोई जिंदा होता है तो उसकी कदर नहीं करते, जब वो दुनिया से चला जाता है तो फिर उसकी तारीफों के पुल बांधने लगते हैं कि वैसा तो कोई था ही नहीं, यही इन्होंने किया। फिर उनके बाद ही उनको रियलाइज भी हुआ ना कि वाकई यूसुफ अलैहिस्सलाम की बातें भी सही थी, और जिस तरह से उन्होंने हकूमती सतह पे भी जैसे उस कौम को कितना आगे लेकर गए थे, उनको कहत से निकाला था, तो बाद में इन्होंने देखा कि वैसा मुखलिस वैसा समझदार इंसान और वैसे रसूल तो कोई आ ही नहीं सकते आप, तो उन्होंने कहा तुमने पहले भी इसी तरह किया है, आज तुम मूसा अलैहिस्सलाम के साथ ये कर रहे हो, पहले तुम उनके साथ ये करते थे। कज़ालिक युदिल्लुल्लाहु मन हुवा मुसरिफुम मुर्ताब, इसी तरह भटकाता है अल्लाह जो कोई होता है हद से बढ़ने वाला और शक में पड़ने वाला। तुम यूसुफ अलैहिस्सलाम के बारे में भी शक में पड़े रहे, तुम ईमान नहीं लाए, और अब तुम इनके बारे में भी शक में ही पड़े हो, अब इनको भी तुम इनके ऊपर भी ईमान नहीं लाते। तो मुसरिफ कौन, जो हदें तोड़े ना, लिमिट्स क्रॉस करने वाला, और मुर्ताब कौन, जो अल्लाह के वादों पे और उसके दीन पे शक करता है, रसूलों पे शक करता है। तो जैसे मैंने आपको बताया शक भी जो है ना हिदायत के रास्ते की रुकावट है, इसीलिए तो अल्लाह ताला फरमाते हैं ना ज़ालिका युदिल्लुल्लाहु मन हुआ मुसरिफ मुर्ताब। कैसे बंदा है मोमिन, कितना इल्म वाला था, शक वाला जो शक करने वाला जो इंसान होता है ना वो सही रास्ता नहीं पा सकता। आज देखें हम वैसे तो कहते हैं अपने दीन के ऊपर कि हमें कोई शक नहीं, हम मानते हैं, हम ये बिल्कुल सही समझते हैं, कुरान भी सच्चा है और सब है बेशक, कोई हम कहते हैं हमें इसमें कोई शक नहीं, ये तो बात सब मुसलमान कहते हैं। लेकिन इस कुरान में जो अहकामात हैं, जो बातें हैं, जो आयात हैं, क्या उनके ऊपर हमें यकीन है, उनके बारे में तो नहीं शक में, क्या ये यकीन है कि यही किताब है जो आज भी हमें रहनुमाई देगी, ये किताबे हिदायत है, हिदायत का सोर्स यही किताब है, गाइडेंस इसी से लेनी है। दिल को टटोल के पूछे वाकई क्या दिल में यकीन है आज के वक्त में भी 21st सेंचुरी में भी यही हमारी रहनुमा किताब है, यही हमें रास्ता दिखाएगी, इसी की बातें ऐसी सच्ची हैं, क्या वाकई या कोई शक है इसके अहकामात में, कहीं कोई शक तो नहीं, और आज तक हम शक में ही तो नहीं पड़े रहे, क्योंकि शक वाले को अल्लाह हिदायत नहीं देता। الذين يجادلون في آيات الله بغير سلطان أتاهم, वो लोग जो झगड़ते हैं अल्लाह की आयात में بغیر کسی دلیل کے جو آئی ان کے پاس. یہ ہم نے پہلے بھی پڑھا ہے نا, اللہ کی آیتوں میں جھگڑنا, بحثیں کرنا, جھگڑے کرنا, عمل کی طرف تو نہیں آنا, ادھر شوشے نکال نکال کے اور اس میں اسی کے اوپر یعنی ڈیبیٹس کرتے رہنا اور اسی کے اوپر بولتے رہنا اور اسی کو اسی میں جھگڑتے رہنا بھی غیر سلطان, جبکہ کوئی دلیل بھی نہیں ہے. یہ کیا ہے؟ کبر مقتن عند اللہ وعند الذین آمن. یہ بہت ہی سخت اللہ کے نزدیک بھی ناراضگی کی بات ہے اور ایمان والوں کے لیے بھی, کہ کوئی آپ کے پاس دلیل نہیں ہو. یہ جی جھگڑے ہمارے ہاں تو بہت ہی عام ہیں. یہ بندہ مومن نے تو اس وقت کہے نا, لیکن جیسے پچھلی دفعہ بھی بات ہوئی تھی کہ ہمارے ہاں تو اس چیز کو کچھ بات سمجھا ہی نہیں جاتا نا, کہ اللہ کی آیات کے اندر جھگڑنا, شوشے نکالنا, بیٹھ کے بحثیں کرنا, باتیں کرنا اس چیز کے اوپر, اس چیز کو کوئی بہت بڑی بات نہیں سمجھا جاتا. قرآن کے اندر باتیں کرنا, بین میں سے نکالنا, آج دیکھیں کتنے جھگڑے پردے کے اوپر ہیں. آپ کو کئی لوگ ملیں گے, وہ کہیں گے کہاں پہ لکھا ہوا ہے قرآن میں کہ بالوں کو کور کرنا چاہیے, کہاں لکھا ہے قرآن میں کہ شراب حرام ہے, یہ لفظ دکھا دو. واقعی بالوں کو کور کرنے کا تو کہیں نہیں لکھا, شراب حرام ہے اس طرح سے لفظ دکھا دو ہمیں, کہاں لکھا. سود کے بارے میں آج تک بحثیں ہو رہی ہیں, کتنی چیزیں ہیں کہ آپ دیکھیں گے کہ روز آپ کے چینلز پہ بھی اور اس پہ بھی ڈیبیٹس ہو رہی ہوتی ہیں قرآن کے احکامات پہ, اس میں لوگ جھگڑ رہے ہیں آج تک بیٹھے. یعنی آج تک ان کو یہی نہیں پتا چلا کہ حق کیا ہے, اور کوئی دلیل نہیں ہوتی, سب اپنی اپنی عقل کے گھوڑے دوڑا رہے ہوتے. تو یہ بات, ہاں قرآن کو سمجھنے کی خاطر اس کے اندر مثلا آپ کوئی بات پوچھتے ہیں اور آپ کو سمجھ نہیں آ رہی, اس کے اندر بار بار اس کو پوچھا جائے, اس کو سمجھنے کی کوشش کی جائے, اس کے اوپر سوال اٹھائے جائیں, وہ ایک الگ بات ہے. لیکن یوں ہی سوال اٹھانا کریٹیسائز کرنے کے لیے, یہ بتائیں کہ یہ بات اللہ تعالیٰ کے نزدیک بہت سخت ناراضگی والی ہے. ایسے رویوں کو اللہ تعالیٰ پسند نہیں فرماتے, اور وہ بھی جو ایمان والے وہ بھی نہیں. اب دیکھیں ایمان والے ایسی باتوں کو پسند نہیں کرتے, یہ اللہ کا قرآن کہہ رہا ہے. بندہ مومن کے منہ سے تو نکلی, یہ اللہ کا قرآن کہہ رہا ہے, اور اللہ کا قرآن ہر بات اس میں حق ہے. اس کا مطلب ہے ایمان والوں کو یہ باتیں اچھی نہیں لگتی. اب ہم اپنے آپ کو چیک کریں ذرا, اللہ کا قرآن کہتا ہے ایمان والے لوگوں کو یہ بات بہت غضبناک کرتی ہے, اس سے ملاتی ہے, ان کو نفرت ہے, ان کو بہت ناراضگی ہے ایسی باتوں سے, ان جھگڑوں سے. اس کا مطلب ہے اگر ہم ایمان والے ہیں تو ہمیں یہ باتیں پسند نہیں آنی چاہیے. کیا خیال ہے؟ یہ تو دور کی بات ہے کہ ہم اس کے اندر کوئی شوشے نکالیں یا کوئی بحثیں کریں یا ہم اس کے اوپر ووٹ آف نو کانفیڈنس دیں کہ ہمیں عدم اعتماد ہے اس پہ, ہم اس کو نہیں مانتے, یا اللہ نہ کرے اس کو مانا کچھ ہو اور کچھ اور بیان کریں. یہ تو دور کی بات ہے, کوئی کر رہا ہو تو اس کو دیکھ کر بھی سخت غضبناک ہوتے, سخت غصہ آتا ہے, سخت ناراضگی. جب لوگ کہتے ہیں کہ یہ کیسے ہو سکتا ہے, اس کی تو لاجک کوئی ہے ہی نہیں, یہ تو باتیں کوئی سمجھ ہی نہیں آتی, یہ کیا بات ہوئی, یہ چار شادیوں کی کیا بات ہوئی, بھلا یہ کوئی ایسے ہو سکتا ہے, اور یہ تو کتنی غلط بات ہے کہ عورت کو جائیداد میں اتنا حصہ ملے اور مرد کو اتنا ملے, اور یہ کیا بات ہوئی, آدھی گواہی کی کیا بات ہوئی. اور بلکہ کئی لوگ اس کے اندر اتنی, یعنی کس کو مذاق بنا لیا, یہ آدھی گواہی ہیں. یعنی اللہ تعالیٰ کے احکامات کو بھی کس طرح سے ہم یعنی مذاق کا, تصحیح کا نشانہ بناتے ہیں, اور جیسے کہ ان کو کچھ سمجھتے نہیں. تو یہ جو باتیں, یہ اللہ تعالیٰ کو بہت ناراض کرتی ہیں اور ایمان والوں کو بھی, اور اسی سے ہمارے ایمان کا حال پتہ چلتا ہے کہ ہمارا ایمان کتنا ہے. کیا ہمیں یہ باتیں ایکسیپٹیبل ہوتی ہیں؟ کیا یہ ہمیں برداشت ہوتی ہیں یا ہمیں بے چین کر دیتی ہیں؟ یہ کیا ہو رہا ہے, کیوں ہو رہا ہے؟ यहाँ हम बैठे सुनते रहते हैं और मजे लेते हैं कि चलो बड़ा अच्छी बात हो रही है। तकलीफ होती है इससे? होनी चाहिए अगर ईमान है तो। हमारी अपने जात में, हमारे खानदान पे कोई बात करे तो हमें बहुत गुस्सा आएगा, लेकिन अल्लाह की आयात के ऊपर कोई बात कर रहा हो तो हमें कोई फर्क ही ना पड़े। तो इसी से पता चलता है ईमान का हाल क्या है, अंदर कितना ईमान है हमारे। क्योंकि अगर अंदर ईमान है तो फिर ये बातें पसंद नहीं आनी चाहिए कि कोई इन पे क्रिटिसाइज करे। समझने से या अमल करने से तो कोई इंटरेस्ट नहीं है, बस बहसें करने से इंटरेस्ट है। ये ऐसे लोग अल्लाह के गजब को भड़काते हैं। ये अल्लाह की किताब है, कोई मामूली बात नहीं है, कोई फ्री फॉर ऑल मामला नहीं है कि जो चाहे नॉलेज एक आयत का भी ना हो और बहसें करने लगे। तो आज तो आप हर मजलिस में देखेंगे कुरान के ऊपर तो बहुत आराम से बहस हो रही है, और बहुत ये एक फेवरेट टॉपिक होता है लोगों का, चाहे इल्म कुछ भी ना हो। तो ये देखेंगे कितनी खौफनाक बात है इसके बाद कि इसका रिजल्ट क्या होता है कि जब लोग इस तरह से बहसे करते हैं, कज़ालिका यतबाउल्लाहु अला कुल्ली कल्बि मुतकब्बिरिन जब्बार, ऐसे तमाम लोगों को जो कि इस तरह की बहसे करते हैं, जो मुतकब्बिर होते हैं, जब्बार होते हैं। मुतकब्बिर जब्बार कौन? यानी जो अपनी बस ख्वाहिशात के खिलाफ बात मानने को तैयार ही ना हो, वो ऐसे लोगों को अल्लाह ताला उनके दिलों के ऊपर फिर मोहर लगा देता है। और जब दिल पे मोहर लग जाए तो इसका मतलब क्या है कि अब ना कोई बात हक की इसके अंदर जाएगी और ना ही कोई अंदर से जो गंद भरा हुआ है वो बाहर निकलेगा। और मुतकब्बिर शख्स के बारे में तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, जिसके दिल में एक जर्रे के बराबर भी तकब्बुर हो वो जन्नत में दाखिल नहीं होगा। और तकब्बुर क्या होता है? हक का इनकार करना, लोगों को हकीर समझना, ये है तकब्बुर। और जब्बार कौन है? यानी जो ये दावा करे कि उसको अल्लाह की तरफ से कोई दर्जा मिला, हालांकि वो दर्जे का मुस्तहिक ना हो, उसको जब्बार कहते हैं। ये बादशाह को भी इसीलिए जब्बार कहते हैं कि वो अपनी ख्वाहिशात को पूरा करने के लिए लोगों पर जबर करता है। तो जो लोगों को हकीर जाने और जो लोगों के ऊपर जबर करे, उनको हकीर जानते हुए इनकार करने वाला, तो उनके दिलों पे मोहर लग जाती है। जो कुफर, जो गुमराही उनके अंदर है ना, वो दिलों के अंदर ही रह जाती है, फिर बाहर नहीं आ सकती, क्योंकि दिल पे जो स्टैंप लग गए, सील हो गए दिल, और बाहर से हिदायत अंदर नहीं दाखिल हो सकती। तो इसलिए इस चीज से भी अल्लाह की पनाह में आना चाहिए कि किसी का दिल ऐसा हो जाए कि उसके अंदर तकब्बुर भर जाए। हम जिस जिस भी रोल में हम देखें कि हमारे अंदर कोई तकब्बुर तो नहीं है, क्योंकि ये सारी जो फिरौन है ना, वो है ही तकब्बुर का सिंबल। बड़ाई, अपनी बड़ाई, दूसरों को हकीर जानना, मैं बड़ा, मैं बड़ा, बड़ाई सिर्फ अल्लाह को जेब देती है, किसी इंसान को नहीं। आप जिस भी रोल में, एक माँ है, एक बीवी है, एक बेटी है, एक नंद है, एक भावज है, एक सास है, एक बहू, जो भी है, जो भी आपका रोल है, उसमें देखें कि मेरे अंदर क्या क्या, मुझे ये हमेशा लगता है कि मेरी ही बात ठीक है, मैं ही दुरुस्त हूं, मेरी अकल सबसे ज्यादा, मेरी राय सबसे अहम, मेरी बात सबसे ऊंची, बाकी सब नीचे। हक बात भी सामने आ जाए तो चूंकि मेरी बात के खिलाफ है इसलिए मैं नहीं मानूंगी। तो अल्लाह ताला सील कर देता है। अल्लाह बिला वजह किसी को हिदायत से दूर नहीं करता, मोहर उसी के दिल पे लगती है जिसको अपनी बड़ाई का बस हर वक्त ख्याल है, हक के आगे जो खुद को झुकाना नहीं चाहता, अपनी मर्जी करना चाहता है, अपनी मर्जी से जीना चाहता है, अल्लाह की बड़ाई को भी ना तस्लीम करे जो, तो फिर हिदायत के चांस खत्म हो जाते हैं। सुभानक अल्लाहुम्मा बिहम्दिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु
इलैक। तिलावत सुने।
أولم يسيروا في الأرض فينظروا كيف كان عاقبة الذين كانوا من قبلهم كانوا هم أشد منهم قوة وآثارا في الأرض فأخذهم الله بذنوبهم وما كان لهم من الله من واق ذلك بأنهم كانت تأتيهم رسلهم بالبينات فكفروا فأخذهم الله إنه قوي شديد العقاب ولقد أرسلنا موسى بآياتنا وسلطان مبين إلى فرعون وهامان وقارون فقالوا ساحر كذاب فلما جاءهم بالحق من عندنا قالوا اقتلوا أبناء الذين آمنوا معه واستحيوا نساءهم وما كيد الكافرين إلا في ضلال وقال فرعون ذروني أقتل موسى وليدع ربه إني أخاف أن يبدل دينكم أو أن يظهر في الأرض الفساد وقال موسى إني عدت بربي وربكم من كل متكبر لا يؤمن بيوم الحساب وقال رجل مؤمن من آل فرعون يكتم إيمانه أتقتلون رجلا أن يقول ربي الله وقد جاءكم بالبينات من ربكم وإن يك كاذبا فعليه كذبه وإن يك صادقا يصبكم بعض الذي يعدكم إن الله لا يهدي من هو مسرف كذاب يا قوم لكم الملك اليوم ظاهرين في الأرض فمن ينصرنا من بأس الله إن جاءنا قال فرعون ما أريكم إلا ما أرى وما أهديكم إلا سبيل الرشاد وقال الذي آمن يا قوم إني أخاف عليكم مثل يوم الأحزاب مثل دأب قوم نوح وعاد وثمود والذين من بعدهم وما الله يريد ظلما للعباد ويا قوم إني أخاف عليكم يوم التناد يوم تولون مدبرين ما لكم من الله من عاصم ومن يضلل الله فما له من هاد ولقد جاءكم يوسف من قبل بالبينات فما زلتم في شك مما جاءكم به حتى إذا هلك قلتم لن يبعث الله من بعده رسولا كذلك يضل الله من هو مسرف مرتاب الذين يجادلون في آيات الله بغير سلطان أتاهم كبر مقتا عند الله وعند الذين آمنوا كذلك يطبع الله على كل قلب متكبر جبار